الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ويسألونك ماذا ينفقون قل العفو كذلك يبين الله لكم الآيات لعلكم تتفكرون. دونوں آیت میں فرق ہے یاد رکھنا. پیچھے بھی آیت گزری ہے اس طرح کی, وہاں جن سے انفاق کا سوال تھا اور یہ مقدار انفاق کا سوال ہے, یہ بنیادی فرق ہے. صحابہ آپ سے سوال کرتے ہیں کہ کتنی مقدار میں خرچ کرنا چاہیے, عجیب و غریب جواب آیا ہے کہ تم خرچ کرو اپنی ضرورت سے زائد تمام چیزوں کو. عفو اس کو کہتے ہیں. اصل میں تو یہ جہد اور مشقت کی نقیض ہے, اسی لیے نرم زمین کو عفو کہتے ہیں. اور اصل میں عفو کا معنی ہے جو چیز تم آسانی سے خرچ کر سکو اور مشقت لاحق نہ ہوئے وہ عفو کہلائے گا. گویا کہ اپنی اور اپنے بیوی بچوں اہل کی ضرورت سے جو زائد چیز ہو وہ خرچ کر دے گی. تب اس چیز پر عمل کرے تو امت میں ایک فائدہ عظیم یہ ہو جائے کہ کوئی غریب نہ رہے, ضرورت سے زائد چیز خرچ کر ڈالیں. دوسرا عظیم فائدہ یہ ہوئے کہ گھروں میں کباڑ, تجوریاں, پیٹی پلنگ یہ سب بنوانے کی ضرورت ہی نہیں پڑے. تیسرا فائدہ یہ ہوگا کہ اسٹور روم بھی خالی ہو جا رہے اور ضرورت ہی نہیں رہے گی اسٹور روم کی. اسی لیے یہ بہت فائدے کا حکم اللہ کے یہاں سے آیا ہے کہ ضرورت سے زائد چیز خرچ کر ڈالنے کی. ہمارے اسلاف میں حضرت خواجہ قطب الدین بختیار کاکی رحمۃ اللہ علیہ کا معمول تھا کہ ہر ہفتے اپنے پورے گھر کا ایک گشت کرتے تھے اور جو چیز بھی زائد نظر آئی صدقہ کروا دیتے تھے. خلیل اف زائد چیز کو صدقہ کر دو. بعض مفسرین نے یہ روایت نقل کی ہے, حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہما سے منقول ہے کہ شروع اسلام میں یہ چیز فرض تھی کہ ضرورت سے زائد چیزوں کا صدقہ کرو, لیکن جب زکوٰۃ کی فرضیت آ گئی تو یہ منسوخ ہو گیا ہو. ایسا بھی جو ہے منقول ہے. اور تم ایسی چیز خرچ مت کرو جس کی تم کو حاجت ہو, اپنی ضرورت کا کھانا, اپنی ضرورت کے کپڑے, ایسی چیز خرچ نہیں کرنے کی, ورنہ آدمی پھر سائل اور بھکاری بن جائے گا اور جان اپنی ہلاکت میں پڑ جائے گی. اور دوسری بات یہ بھی ہے کہ اپنے اہل و عیال کی خرچ کی چیزوں کی بھی فکر رکھنے کی. اس کے الگ الگ مراتب مفسرین نے بیان کیے ہیں کہ اگر کوئی آدمی کاشتکار ہے تو ایک سال چلے اتنا غلہ اپنے گھر میں رہنے دے رہے, کیونکہ پرانے زمانے میں کاشت میں یہی ہوتا تھا کہ سال میں ایک مرتبہ کھیتی ہوتی تھی تو اس میں سے اپنی سال بھر کی ضرورت کا بھر لینے کا, باقی سب کا کر دینے کا. نمبر دو, اگر کوئی آدمی صنعت اور حرفت کا کام کرتا ہو تو ایک دن کے بقدر اپنے گھر کے اندر رکھنے کا, باقی سب صدقہ کر دینے کا. اس لیے کہ صنعت اور حرفت والا روز کا روز کما سکتا ہے, روز کا روز کمائی کر سکتا ہے, باقی صدقہ کر دینے کا. اور پگار اور تنخواہ والے لوگ مہینے بھر کا رکھے, چونکہ پہلی تاریخ کو تو تنخواہ ہونے ہی والی ہے, باقی ذائع چیز صدقہ کر دیتے. تو قول العفو ایک قرآن کے اندر رفع بھی آیا ہے. رفع کی صورت میں مبتدا ہوا مقدر مانا جائے گا, और ये उसकी खबर मानी जाएगी। इसी तरीके से यानी जिस तरह ये हुक्म बयान किया गया, अल्लाह तुम्हारे लिए दूसरे अहकाम को बयान करते हैं ताकि तुम लोग गौर करो। किसमें गौर करो? फिर दुनिया वल आखिरा, दुनिया के मामलात में भी गौर करो और आखिरत के मामलात के अंदर भी गौर करो। दुनिया में गौर करने का मतलब ये है कि दुनिया की ज़ात में गौर नहीं करना है, दुनियावी मसलहत के बारे में गौर करना है और कौन से अवामिर का मैं दुनिया में मुकल्लफ हूँ और कौन से नवाही से बचने का मुकल्लफ हूँ इस बात में गौर करने का। फिर दुनिया वल आखिरा, लिहाजा जो चीज़ तुम्हारे लिए भलाई की हो वो रख लेने की, बाकी खर्च कर देने की। और जो आदमी अकलमंद होता है वो अपने मुनाफे हासिल करता है और नुकसानात से खुद को बचाने की सही करता है। जी
वो लोग आपसे सवाल करते हैं कि क्या खर्च करें, यानी उसकी मिकदार क्या हो, तो आप फरमा दीजिए कि जरूरत से जो जाहिर हो उसको खर्च करो और जिस चीज़ को जरूरत हो वो खर्च मत करो, कहीं ऐसा ना हो तो अपने आप को ज़ाय कर दो। और एक क्रात में रफा के साथ है, हुआ के तकलीफ के साथ, इसी तरह अल्लाह तआला जिस तरह के मजकर अहकाम बयान किए, अल्लाह तुम्हारे लिए वाज
बीच में 10-1 मिनट बैठ जाने का ताकि थोड़ा आराम मिल जाए। जी
अल्लाह तुम्हारे लिए वाज अहकाम बयान करता है ताकि तुम दुनिया आखिरत के मामले में गौर फिक्र करो, लिहाजा दुनिया आखिरत में तुम्हारे लिए जो बेहतर हो
और यकीन हो जाए कि अब नींद नहीं आएगी उस दिन बैठ जाना है। जी
लिहाजा दुनिया और आखिरत के, दुनिया और आखिरत में तुम्हारे लिए जो बेहतर हो उसको अख्तियार करो।
وَيَسْأَلُونَكَ عَنِ الْيَتَامَى, شان نزول یہ ہیں کہ جب آیت نازل ہوئی اِنَّ الَّذِينَ يَأْكُلُونَ أَمْوَالَ الْيَتَامَى ظُلْمًا اِنَّمَا يَأْكُلُونَ فِي بُطُونِهِمْ نَارًا, تو صحابہ تو سب تکلیف میں پڑ گئے, آئے نبی کریم صلی اللہ علیہ وسلم کے پاس اور آ کر کہنے لگے حضور یہ تو بہت تکلیف کی آیت آئی, اس لیے کہ حضرات صحابہ کے گھروں میں یتیم بچے ہوتے تھے, رشتہ داروں کے بھی اور پرایوں کے بھی, اور یتیم کا اپنا مال بھی ہوتا تھا باپ کا ترکہ, تو مشقت اس طریقے سے ہو گئی کہ اگر یتیم کا مال ساتھ ملا کے پکاوے اس میں سہولت ہے, لیکن یتیم تو کم و بیش کھاوے, مثلا یتیم کے مال میں سے 200 گرام چاول لیے باقی 1 کلو گھر والوں کے, کیونکہ گھر میں فیملی بڑی ہے, اور 1200 گرام کی تپیلی چڑھائی کھچڑی, اب یتیم بچہ ہے وہ تو موڑ پر ہے, کبھی زیادہ کھایا کبھی کم کھایا, ہو سکتا ہے کہ اس دن یتیم نے 150 گرام کھایا تو 50 گرام یتیم کے چاول گھر والوں نے کھائے, کبھی ہو سکتا ہے کہ یتیم 250 گرام کھا جاوے اور گھر والوں کا 50 گرام کھا جاوے, تو ساتھ ملا کے پکانے میں سہولت ہے لیکن اس میں مشقت یہ ہے کہ بھائی یتیم کا مال کہیں ہمارے گھر والوں کے پیٹ میں نہ آ جائے, ایک حرج یہ لازم ہوئی۔ اور الگ اگر یقین یتیم کے لیے کھانا پکاوے تو اس میں اور بڑی مشقت کہ 2 پتر دیے تپیلی چڑھانے کی روز, کہ یتیم کی تپیلی نہیں گھر والوں کی تپیلی, 2-2 برتن دھونے کے 2-2 برتن پکانے کے, اتنی بڑی مشقت, اور اس میں بھی یتیم کا مال ضائع ہوتا تھا کہ مثلا یتیم کے لیے جتنی مقدار پکایا وہ بچ گیا تو ضائع, اس زمانے میں فریز تو تھے نہیں کہ کل باسی کھلاوے یتیم کو, یتیم کو ضائع, بڑی مشقت تھی دونوں صورت کے اندر۔ تو صحابہ نے آ کر نبی کریم صلی اللہ علیہ وسلم کو حقیقت حال بتلائی, اس پر یہ آیت نازل ہوئی کہ یہ لوگ آپ سے یتیموں کے بارے میں سوال کرتے ہیں, یعنی نفس یتیموں کے بارے میں سوال نہیں ہے، بلکہ کیا سوال ہے؟ جو چیز یتیموں کے بارے میں تکلیف کی ان کو پیش آتی ہے، اس لیے کہ اگر یتیم کو ساتھ کھلاوے تو گنہگار ہو جاوے، یتیم کا کھانا بھی پیٹ میں جائے گا، اور اگر الگ سے پکاوے ان کے مال میں سے اور اکیلے کے لیے کھانا تیار کرے، یہ بھی ایک طرح کی حرج ہے۔ دونوں طرفہ مشقت، تو جواب آیا قل اصلاح لہم خیر، اے نبی آپ ان کو جواب میں کہو کہ یتیموں کے مالوں کو بڑھانے کی کوشش کرنا اور اس میں دخل اندازی کرنا، اس کو تمہارے مال کے ساتھ داخل کر دینا، اس میں خیر ہی خیر ہے چھوڑ دینے کے مقابلے میں۔ اصلاح لہم یہ متعلق ہے یتیموں کے مال سے، یتیموں کی ذات سے متعلق نہیں ہے، یتیموں کے مال سے متعلق۔ یعنی یتیموں کے مال کی اصلاح کی فکر کرنا تمہارے لیے بہت اچھی چیز ہے، اور یتیموں کے مال کی اصلاح کیسے کریں گے؟ بڑھا کر کے، یتیم کے مال کو بڑھاؤ۔ اور یتیم کے مال کو کیسے بڑھانے کا؟ حدیث میں نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ یتیم کے مال میں تجارت کرو تاکہ مال بڑھے، ورنہ رکھے رکھے ساری زکات جو ہے یتیم کا مال کھا جائے گی، اس لیے اس کو بڑھانے کی کوشش کرو۔ تو اس طریقے سے اللہ کے یہاں سے جواب آیا، اور مداخلت نگم کا معنی اپنے کھانے کے ساتھ اس کو ملا دینے کا، اور ملا کر کے جو ہے وہ کھانا تیار کر لینے کا۔ خیر یعنی اگر تم احتیاط کرنے گئے تو ہو سکتا ہے کہ آئندہ یتیموں کی خدمت ہی چھوڑ بیٹھو گے، بھائی یہ تو بہت مشکل کام، یتیم کا کام اپنے نہیں کرنے کا، جس کو کرنا ہو کرے۔ وَإِن تُخَالِطُوهُمْ فَإِخْوَانُكُمْ، اور اگر تم ان کے مالوں کو ملا دو، ان کے خرچے کو اپنے گھر کے خرچے کے ساتھ ملا دو، تو وہ تمہارے بھائی ہی تو ہے۔ یعنی ان کا مال اپنے مال کے ساتھ ملاؤ، یہ ہر چیز میں آئے گا، صرف کھانا تو ایک مثال ہے۔ مثلا اب گھر کا لائٹ بل بھرنا ہے اور یتیم اپنے روم میں لائٹ پنکھے استعمال کرتا ہے، تو اس کا الگ ریڈر لگانے جاوے تو بھی مشقت، کیونکہ کم مقدار کے اندر لائٹ کی یونٹ استعمال ہوتے تو بھاؤ زیادہ ہوتا ہے، اور زائد مقدار والوں کا بھاؤ کم ہوتا ہے، اس طریقے کے قوانین کی تکلیف نڑتی ہے۔ تو اس میں بھی ایک تکلیف کہ الگ لائٹ، اس کی حساب کیسے کرے، تو ایک اندازہ لگا لینے کا، اس کے روم میں ایک ٹیوب لائٹ نہیں، ایک پنکھا چلتا ہے، اے سی چلتا ہے، وہ فریج استعمال کرتا ہے، تو مہینے کے 400-500 لے لینے کے اس کے مال میں سے۔ تو ہر چیز میں یہ ضابطہ اور قانون آئے گا یتیم کے قانون کے اندر۔ وَإِن تُخَالِطُوهُمْ، اور اگر تم یتیموں کا خرچہ اپنے خرچے کے ساتھ ملاؤ تو تمہارے وہ بھائی ہے، یعنی دین میں بھائی ہے، نسبی بھائی مراد نہیں ہے، دینی بھائی مراد ہے۔ اس لیے کہ اجنبی خاندان کے بھی یتامہ پرورش میں آئیں گے، اور ایمانی بھائی چارے کا تقاضا یہ ہے کہ وہ اپنے بھائی کے مال کو ملا دے بھی، اسی لیے اس کا تم کو اختیار دیا گیا۔ واللہ یعلم المفسد من المصلح، اور اللہ تعالی مال کو بگاڑنے والوں کو جانتا ہے کہ بھائی کس کی نیت کیسی ہے۔ یعنی بعض لوگ مال ملا کر کے یتیم کے مال کو برباد کر دینا چاہتے ہیں اور کھا جانا چاہتے ہیں، اور جو مصلحین ہیں، وہ مصلحین ہیں، سنبھالنے والے، دیکھ ریکھ کرنے والے، حفاظت کرنے والے، تو اصل تمہاری نیت، تمہارا جذبہ اور تمہارا طریقہ ہے کہ اگر تم واقعتا یتیم کے مال کی اصلاح کرنا چاہتے ہو، برباد نہیں کرنا چاہتے ہو، اس کے لیے حد تک امکان احتیاط کرتے ہو، کچھ آگے پیچھے ہو جائے تو کوئی گناہ نہیں، اور اگر تمہاری نیت ہی شروع سے ہے کہ دھیرے دھیرے یتیم کا مال کھا جاؤ، اللہ کو تو معلوم ہے دل کی بات، دل کی کیفیت، لہذا اللہ تو اس کو جانتے فیجازی کل منہما ہر ایک کو اللہ بدلہ دیں گے مصلح کو بھی مفسد کو بھی مصلح کو ثواب دیں گے مفسد کو عذاب دیں گے وَلَوْ شَاءَ اللَّهُ لَعَانَتَكُمْ اللہ چاہتے تو تمہارے اوپر تکلیف ڈال لیتے مشقت میں تم کو ڈال لیتے کیسے تکلیف ڈالتے بِتَحْرِيمِ الْمُحَالَتَتِ یتیم کے مال کو اپنے مال کے ساتھ ملانے کو حرام کر کے کہ نئے کچھ بھی ہو جائے یتیم کی ہر چیز الگ تھلگ روز حساب لکھنے کا آٹھ آنے کے دانے آئے تھے چار آنے کا جیرو آیا تھا روز کا حساب لکھنے کا یتیم کی تبیلی پکانے کے لیے کتنا ٹینشن آ رہا آدمی کو یہ تکلیف میں تم لوگ پڑ جاتے لیکن اللہ نے تمہارے لیے آسانی کر دی ان اللہ عزیز حکیم یقیناً اللہ تعالیٰ اپنے کام میں بڑے غلبے والے اور اپنی ہر کام کو حکمت سے کرتے ہیں جی
وہ لوگ آپ سے یتیم کے متعلق یعنی ان کے معاملے میں پیش آنے والا حج کے متعلق سوال کرتے ہیں کہ اگر ان کو ساتھ ملا کر ملاتے ہیں تو گنہگار ہوتے ہیں اور اگر ان کے مال کو اپنے مال سے علیحدہ کرتے ہیں اور ان کے لیے الگ کھانا بنائیں تو اس میں حرج ہے
انا و کافر الیتامى کا ہاتھیں نہیں حدیث میں آیا ہے جی
اب فرما دیجیے کہ ان کے لیے خیر خواہ ان کے مال میں اضافہ اور تمہارے مال کے ساتھ ملانے میں ملانا اس کو ترک کرنے سے بہتر ہے اور اگر تم ان کے نفسے کو اپنے نفسے کے ساتھ ملا لو تو وہ تمہارے بھائی ہیں یعنی تمہارے بینی بھائی ہیں
اور یتیم خانہ کھول دینے کا تو اس میں وہاں یتیموں کی سب نگرانی دیکھ بھال جی
اور دینی اور بھائی کی شان یہ ہونی چاہیے کہ اس کے اپنے بھائی کو شامل کر لے مال میں اور اس کی خود کو اجازت دی گئی ہے
یتیم خانے کا مال کھا نہیں جائے گا پراپرٹی یتیم کو بیچاروں کو پانی والی دال میں ابلے ہوئے چاول کھلا رہے ہیں موتے میں سب فرائی چکن کھا کر بیٹھ کر کے آفس میں ایسا نہیں ہونا چاہیے جی
اور اللہ تعالیٰ ان کے مال کو اپنے مال کے ساتھ ملا کر بدخائی اور خیر خائی کرنے والے کو خوب اچھی طرح جانتے ہیں لہٰذا ان دونوں کو اللہ تعالیٰ بدلہ دیں گے اور اگر اللہ چاہتے تو تم پر مال کو ملا کر تم پر تنگی میں تم کو تنگی میں مبتلا کر دیتا ہے لیکن اللہ تم کو تنگی میں مبتلا کر دیتا یقینا اللہ تعالیٰ اپنے
تحریم المخالطہ کا ترجمہ نہیں کیا بھائی
مال کو ملا کر
شرکت استعمال کرنے کے حرام ہونے کا قانون بدلا کر
تم پر شرکت کو حرام قرار دے کر تم کو تنگی میں مبتلا کر دیتا یقینا اللہ تعالیٰ اپنے معاملے میں غالب اور اپنی تعینات میں باقی کر دیں
ولا تنكحوا المشركات حتى يؤمنوا شروع اسلام میں یہ جائز تھا پچھلے انبیاء کی شریعتوں میں بھی جائز تھا کہ غیر مسلمہ عورت سے نکاح اسی لیے تو حضرت نوح علیہ السلام کی بیوی لوط علیہ السلام کی بیوی کافرہ تھی کانتا تحت عبدین من عبادنا صالحین فخانتا ہما خیانت فی الایمان مراد ہے خیانت فی النفس سے مراد نہیں ہے تو پچھلی شریعتوں میں بھی جائز تھا شروع اسلام میں بھی جائز تھا یہ مشرکاؤں سے نکاح کرنا صحابہ کے نکاح میں بھی تھی شروع زمانے میں مشرکہ عورتیں لیکن یہ آیت پہ آ کے حرمت کا اعلان کر دیا تو پھر صحابہ نے چھوڑ دی ان بیویوں کو حضرت ابو بکر صدیق رضی اللہ تعالی عنہ کی زوجہ اول قتیلہ بنت عبد العزہ مشرکہ تھی حضرت اسماء بنت ابی بکر رضی اللہ تعالی عنہ کی وہ والدہ ہوتی ہے وہ ایمان نہیں لائی تھی قتیلہ بنت عبد العزہ وہ آئی بھی بعد میں حضرت اسماء کو ملنے کے لیے ہجرت کے بعد مدینہ ہدیے بھی لائی تو ان کو گھر میں رکوانے کا مسئلہ تھا تو حضرت اسماء نے حضرت عائشہ کو کہا ماں آئی ہے مشرکہ گھر میں رکواؤں کہ نہیں رکواؤں ہدیے لوں کہ نہیں لوں اس کے مکہ سے آئی تھی ملنے اسی وقت تو آیت نازل ہوئی تھی لا ینہاکم اللہ عن الذین لم یقاتلوکم فی الدین اسی وقت نازل ہوئی تھی تو یہ چیز جائز تھی پہلے زمانے کے اندر پھر اس آیت نے آ کے منع کہہ دیا تن کی ہو سے نکاح مراد ہے عقد جب عقد کی ممانعات تو وتی اور جمع کی بدرج اولا ممانعات اے مسلمانوں تم مشرکہ کافرہ عورتوں سے نکاح مت کرو. ایک قاعدہ کلیہ یاد رکھو، کل شرک کفر، ہر شرک کفر ہے، وکل کفر لیس بشرک، ہر کفر شرک نہیں ہے. اور آیت میں تذکرہ خاص کا ہے مشرکہ کا، اور مراد ہے عام کافرہ. حتی یؤمن، ہاں جی ایمان لے آوے تو نکاح کر لینے کے، لیکن نکاح کے لیے ایمان یہ اچھی بات نہیں ہے. ایمان لا کے نکاح کرے اچھی چیز ہے، کہ بھائی اسکول میں لفڑا ہو گیا، کالج میں لو ہو گیا، اور اب اس کو کلمہ پڑھا کے اس کے ساتھ اب نکاح کر رہے ہیں، کہ نہیں وہ تو ایمان لے آئی. تو یہ تو جو ہے نکاح کے لیے ایمان ہوا، نہیں ایمان لا کے نکاح کرے. تو حتی یؤمن ولأمۃ مؤمنۃ خیر من مشرکہ، ایک ایمان والی باندھی بہتر ہے مشرکہ آزاد عورت کے مقابلے میں. کتنی بڑی بات کہی گئی دیکھا، یعنی بعض مرتبہ آدمی غریب ہوتا ہے، کوئی آزاد عورت نکاح کے لیے تیار نہیں، تو اس کو ترغیب دی کہ ایمان والی کافرہ، ایمان والی باندھی سے شادی کر لے. آزاد ایمان والی عورت نہیں ملتی تو ایمان والی باندھی سے نکاح کر لے، باندھیاں تو آسانی سے نکاح کے لیے مل جاتی ہے. تو اس کو بہتر بتلایا گیا مآل اور انجام کے اعتبار سے. اس آیت کا شان نزول یہ ہے کہ حضرت عبداللہ ابن رواحہ رضی اللہ تعالی عنہ کی ایک باندھی تھی، بد شکل باندھی تھی، کسی بات میں آپ نے اس کو منہ پر ایک تماشا دیا باندھی کو. وہ باندھی آئی اور نبی کریم صلی اللہ علیہ وسلم کو شکایت کر دیے، مجھے مارا، وہ مسلمان باندھی تھی. تو حضور نے اس کے اسلام کا امتحان لیا، تو ایمان والی ہے؟ ہاں. سوال کیا تو اس نے جواب دیا، نشہد ان لا الہ الا اللہ وَأَنَّكَ رَسُولَ اللَّهِ. پھر اس نے رمضان کے روزے کی، وضو کی، نماز کی، سب باتیں کی، تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا ہذی مومنہ، یہ تو ایمان والی ہے. تو حضرت عبداللہ ابن رواحہ رضی اللہ تعالیٰ عنہ کو بہت رنج ہوا، میں نے کیوں مارا؟ تو انہوں نے مار کی تلافی کیا، کی آزاد کر دیا اس باندھی کو، اور بد شکل تھی، آزاد کیا اور اپنے ساتھ نکاح کر لیا. تو دوسرے لوگ تانے مارنے لگے، ارے کالی کے ساتھ شادی کی تو کوئی اچھی ملی ہی نہیں آپ کو. تو اس پر یہ آیت کریمہ نازل ہوئی ہے، اور آیت کا نزول ہے اس آدمی کے اوپر عیب لگانا جس نے مومنہ باندھی سے نکاح کیا تھا. اور لوگ ترغیب دے رہے تھے کہ مشرکہ آزاد عورت سے نکاح کر لو، خوبصورت مل جائے گی. کیوں کالی کلوٹی باندھی کو آزاد کر کے نکاح کر رہے ہو؟ اس پر یہ آیت نازل ہوئی. ولو اعجبتکم، اگرچہ مشرکہ اپنے جمال اور مال کی وجہ سے تم کو پسند آتی ہو تو بھی نکاح نہیں کرنے کے. یہی دو چیز ہوتی ہے، اس میں اور کیا ہوتا ہے اگر کچھ ہوئے تو؟ جمال اور مال، باقی اور کچھ نہیں. اور یہ دونوں چیزیں ایمان والوں کے یہاں بھی مل جاتی ہے. اب جب یہ مشرکات سے نکاح کی ممانعت آئی تو کسی کے دل میں یہ سوال پیدا نہ ہوئے کہ اہل کتاب لڑکیاں بھی تو مشرکہ ہے، اس لیے کہ وہ بھی تو شرک کے قائل ہے، اور بہت سارے شرک ہے ان کے اندر. وقالت اليهود عزير ابن الله وقالت النصارى المسيح ابن الله، شرک کے انواع تو اہل کتاب میں بھی پائے جاتے ہیں، تو وہ بھی مشرکہ کے عموم میں نکاح حرام ہو جائے گا؟ تو کہا نہیں، اہل کتاب عورتیں اس قانون سے مستثنی ہیں، اور اس کے لیے سورہ مائدہ کی آیت ہے والمحصنات من الذین اوتوا الکتاب، یہ خاص ہے کافرہ مشرکہ عورتوں کے لیے، باقی اہل کتاب سے نکاح کرنا جائز ہے اگر مسلم عورت کو اہل کتاب تو. اور وہ اپنے مذہب پر باقی ہو تو نکاح جائز۔ حضرت عمر رضی اللہ تعالیٰ انہوں نے اپنے دور خلافت میں سیاستاً اس پر پابندی لگائی، شرعاً جائز، سیاستاً پابندی۔ کتاب الآثار میں امام محمد رحمۃ اللہ علیہ نے وہ روایت نقل کی ہے اور وجہ کیا، اگر اہل کتاب عورتوں سے تم نکاح کرنے لگو گے جیسے اس وقت ہو رہا ہے ممالک اسلامیہ کے حکمرانوں کا حال، تو تمہارے حکومتی راز ان کو پہنچ جائیں گے اور کوئی راز راز نہیں رہے گا اور وہ تم کو کھوکھلے کر ڈالیں گے۔ اسی لیے حضرت عمر نے اپنے دور خلافت میں سیاستاً اس پر پابندی لگائی کہ بھائی شادیاں مت کرو، چونکہ جب روم وغیرہ فتح ہوئے شام وغیرہ تو یہ سلسلہ چل پڑا اہل کتاب عورتوں سے نکاح کا، تو حضرت عمر نے پابندی لگوائی کہ نہیں اس کو بند کرو۔ جی
مسلمانوں تم
مشرک عورتوں، یعنی اور دوسری بات یہ کہ اس زمانے میں واقعی کتابی ڈھونڈنا بھی تو ایک کارے دارک، چونکہ اب تو اہل کتاب کم ہے اہل عتاب زیادہ ہے، وہ خود اپنے مذہب پر نہیں ہے، اس لیے تو یوروپ میں اور کینیڈا میں اور افریقہ میں چرچ کے چرچ بھی کرے ان کو اپنے مذہب سے بیزاری ہو گئی اور چرچ وہ لوگ بیچ دیتے ہیں اور اس میں مسجدیں بن رہی ہیں، دارالعلوم بن رہے ہیں، ایسے سینکڑوں کے اوپر واقعات ہو چکے ہیں۔ جی
اور اے مسلمانوں تم مشرک عورتوں یعنی کافر عورتوں کے ساتھ نکاح مت کرو یہاں تک کہ وہ ایمان لے آئیں، اس لیے کہ مومنہ باندھی مشرکہ آزاد عورت سے بہتر ہے، اور اس لیے کہ اس آیت کا نزول کرتا ہوں اس شخص کو نقطۂ چینی کرنا ہے جس نے مومنہ باندھی سے نکاح کیا، اور آزاد مشرکہ کے نکاح کے بارے میں قدر کرنا اس آیت کا نزول کرتا ہوں۔ اگرچہ
اس سے بھی معلوم ہوا کہ کسی کی بیوی ذرا جھانکی کالی ہوئے تو تانے نہیں مارنے کے اس کو، بیچارے تمہیں کیا حق پہنچتا، اس کو جو پسند دی جو ملی اس سے نکاح کیا، تم کون ہوئے تانے مارنے والے۔ جی
اگرچہ وہ تم کو اس کے مال اور اس کے جمال اور اس کے مال کے اعتبار سے بڑی معلوم ہو، اور یہ آیت کتابیت کے علاوہ کے ساتھ مخصوص ہے، اور مقصد میں لذین اردو کتاب والی اردو کتابوں کی آیت کی وجہ سے
ولا تنكحوا المشركين حتى يؤمنوا، اور تم شادی مت کراؤ مشرک مردوں کا ایمان والی عورتوں کے ساتھ۔ والیوں کو خاص طور پر تنبیہ کی جا رہی ہے کہ والیوں تم تمہاری ایمان والی بیٹیوں کا مشرک کافروں سے نکاح مت کرواؤ۔ تمام طرح کے کافر آ گئے، کفر کے بھی انواع اقسام ہیں، کسی سے نکاح نہیں کرانے کے اس زمانے میں ہو رہا ہے، نعوذ باللہ، بہت سی مسلمان لڑکیاں کافروں سے شادی کر رہی ہیں، ایمان ضائع کر رہی ہے، اس کو بچانے کی محنت کرنی چاہیے۔ حتی یؤمنو، ہاں وہ ایمان لے آوے تو مسلمان عورت سے نکاح ہو سکتا ہے، ورنہ وہ اپنے کفر پر باقی ہو مسلمان عورت سے نکاح نہیں ہو سکتا۔ ولعبد مؤمن خير من مشرك ولو اعجبكم، اور ایک مسلمان غلام بہتر ہے مشرک مرد سے اگرچہ تم کو مشرک مرد اچھا لگتا ہو مال اور جمال کی وجہ سے۔ مسلمان والیوں کو مسلمان عورتوں کو خطاب ہے کہ کوئی مشرک جمال اور مال کی وجہ سے تم کو اچھا لگتا ہو پھر بھی ان کے ساتھ نکاح مت کرو، کوئی آزاد مسلمان نہ ملا تو مسلمان غلام ہی سے نکاح کر لو، غلاموں سے کوئی شادی کرتا نہیں تو بھی کر لو، لیکن کسی مشرک سے تم کو نکاح نہیں کرنے کا۔ حکمت کیا، اولئک یدعون الی النار، शिर्क कुफ्र वाले तो जहन्नम की दावत देते हैं, शिर्क कुफ्र वाले तो जहन्नम की दावत देते हैं। यहाँ सवालात खड़े किए मुफस्सिरीन ने कि आम तौर पर तो नहीं दिखता कि कोई मुशरिक और काफिर जो है जहन्नम की दावत देता हो, फिर कैसे कहा कि उलाई के यदऊन इलन नार। तो जवाब है कि दावत की दो किस्म है, बिल वास्ता बिला वास्ता। बिल वास्ता ये कि डायरेक्ट कहे कि चल जहन्नम में जाएंगे, और बिला वास्ता। और बिल वास्ते का मतलब क्या कि डायरेक्ट दावत न देवे जहन्नम की, बल्कि ऐसे आमाल की दावत देवे जो जहन्नम में ले जाने वाले हो, ऐसे आमाल की दावत दे। और यहाँ यही मुराद है कि ये लोग जहन्नम में ले जाने वाले आमाल की दावत देते, ये मुराद है आयत में कि वो लोग ऐसे अमल की दावत देते हैं जो जहन्नम वाजिब करने वाले हो, लिहाजा उनके साथ निकाह करना बिल्कुल मुनासिब नहीं है। यानी उनके साथ रहन सहन, उनके साथ इख्तिलात, उसके नतीजे में ये जहन्नम में ले जाने वाले आमाल की तरगीब देंगे, उसकी दावत देंगे, और वो तुमको नतीजतन जहन्नम में ले जाने का ज़रिया बनेगा। वल्लाहु यदऊ इलल जन्नति वल मग़फ़िरति बिइज़्निही, और अल्लाह ताला दावत देते हैं तुमको जन्नत और मग़फ़िरत की। अब सवाल पैदा होता है ना कि दावत देना तो इंसान का काम है, अल्लाह का काम थोड़ा ही है। तो यहाँ भी वही कहने का कि अल्लाह के दावत देने का मतलब है नबियों के वास्ते से दावत देना। रब्बना इन्ना समिअना मुनादियन युनादी लिल ईमान अन आमिनू बिरब्बिकुम अन आमिनू बिरब्बिकुम, इसमें दावत भी वास्ता ही हो गई, रसूलों के वास्ते से दावत। तो अल्लाह दावत देते हैं नहीं, यानी रसूलों की जबान से बिल वास्ता दावत देते जन्नत और मगफिरत की, यानी ऐसे आमाल की जो जन्नत और मगफिरत को वाजिब करने वाले हो, ऐसे आमाल की अल्लाह ताला दावत देते हैं। एक जवाब ये, दूसरा जवाब एक और है, रसूल की दावत को तफखीम शान की वजह से अल्लाह की दावत कहा गया। रसूल की दावत इतनी अजीम शान है कि तफखीम शान के पेश नज़र उसको अल्लाह की दावत से ताबीर किया गया। जैसे यदुल्लाहि फौका अयदीहिम बिइज़्निही, यानी अल्लाह अपने इरादे और हुक्म से, लिहाजा इस दावत को कबूल करना ज़रूरी है औलिया के लिए निकाह के मामले में, कि वो अपनी ईमान वाली बहन बेटियों का निकाह काफिरों से बिल्कुल न करवावे। वयुबय्यिनु आयातिहि लिन्नासि लअल्लहुम यतदक्करून, अल्लाह अपने अहकाम को खोल खोल करके बदलाते हैं ताकि लोग नसीहत हासिल करें। इख्तिलाफ़े दीन में निकाह किया तो ईमान का खतरा, इसीलिए अल्लाह ने खोल खोल करके अहकाम बयान कर दिए। और तजर्बात मुशाहदात तजर्बात नहीं, मुशाहदात ऐसे हैं बकसरत इस मामले में कि जिन्होंने इस तरह निकाह किए औलाद के ऊपर बड़ा बुरा असर पड़ा, बड़ा बुरा असर, इल्ला माशाल्लाह कुछ वाकियात मुस्तस्ना। वरना आम मतन जो ऐसे निकाह करते हैं औलाद बिचारी बर्बाद जी।
और सुन मुशरिक यानी काफिरों से ईमान वाली और कनिका न कराओ यहाँ तक तो ईमान ले आए, इसलिए कि मोमिन गुलाम मुशरिक मर्द से बेहतर है, अगर चाहे तुमको उसके माल और उसकी जमा के अंदर से बड़े मालूम हो, और वो यानी अहले शिर्क उनको नारे जहन्नम की तरफ दावत देते हैं, यानी उन अमल की तरफ दावत देते हैं जो उसका उसके उसको वाजिब करने वाले हैं, जानते लिहाजा उनसे निकाह उनसे उनसे निकाह लायक नहीं, निकाह करना लायक।
एक तो अपना खाना भी नहीं मिलता उसको, खाना थोड़ा मिलेगा उसको, इसलिए कि उसको तो बैगन पकाने आता है, गोश्त पकाना थोड़ा ही आता है, झंझट खाने से ही शुरू होगी जी।
और अल्लाह ताला तुमको अपने रसूल के जरिए अपने इरादे से जन्नत और मगफिरत की तरफ दावत देते हैं, ऐसे आप उनकी तरफ जो उन जन्नत और मगफिरत को वाजिब करने वाले हैं, लिहाजा उसकी दावत को कबूल करना ज़रूरी है। उसके औलिया की शादी के जरिए और अल्लाह और अपनी आयत लोगों के लिए बयान करते हैं ताकि वो लोग नज़र हासिल करें।
وَيَسْأَلُونَكَ عَنِ الْمَحِيضِ, ये आपसे गौजवाड़े के बारे में सवाल पूछते हैं। शान नुज़ूल ये है कि उस मदीनतुल मुनव्वरा और अरब के माशरे में हैज के मामले में इफरात तफरीत थी। क्या इफरात तफरीत थी? वहाँ यहूदी भी बहुत रहते थे और थोड़े बहुत ईसाई। अब मदीना में यहूदियों की आबादी ज़्यादा, तो उसके असरात औस खजरज के कबाइल पर भी थे कदीम दौर से, उनके साथ रहने की वजह से। यहूदी लोगों के यहाँ हैज के अंदर औरतों को बिल्कुल अलग थलग रखते थे, उसके हाथ का पका हुआ खाने का नहीं, उसके साथ एक बिस्तर पर सोने का नहीं, उसके हाथ से पानी पीने का नहीं, उसके साथ घर में रहने का नहीं, और एक अलग से कमरा बना दिया था भाड़े में। हैज आया कि औरत को वहाँ रहने चले जाने का, हैज के बाद फिर घर में आने का, ऐसे मजालिम थे औरतों के ऊपर। रहा ईसाई माशरा, ऐसा था कि हैज और गैरे हैज उनके यहाँ सब बराबर, गैर हैज में जो कुछ करते थे वो हैज में भी सब कुछ करते थे। ये दो माशरे उस वक्त पर थे मदीनतुल मुनव्वरा में, एक इफरात में मुबतला, एक तफरीत में मुबतला। इसीलिए मसला आया नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के पास के हैज के ज़माने में क्या करने का। लफ्ज़ महीज में सब एहतमाल है, मसदर, ज़र्फ़ मकान, ज़र्फ़ ज़मान, सब एहतमाल है इसके अंदर कि ये लोग आप से हैज आवे तो क्या करने का उसके बारे में सवाल करते हैं, या हैज की जगह के बारे में कि अय्याम हैज के अंदर फर्ज का क्या हुक्म है वो पूछते हैं कि औरतों के साथ क्या किया जाएगा। जवाब आया कुल हुआ दा, कि ये तो गौजवाड़ा और गंदा है। अज़ा का तर्जुमा गौजवाड़ा, कज़र के माने वही गौजवाड़ा, गंदगी या गंदगी की जगह है। नफ्से हैज का खून भी तो नजासत में शामिल है, खून पेशाब की तरह ये भी नजासत है, नजासत कुबरा में शामिल है। और उस ज़माने के अंदर महल्ले हैज यानी के फर्ज से भी अपने आप को बचाने का, अलबत्ता बूढ़े और जवान में फ़र्क रखा गया बचने के मामले के अंदर, कि बूढ़े लोग जो है फर्ज के अलावा बकिया बदन से फ़ायदा उठा सकते हैं, जवान लोग नाप से लेकर घुटने तक से अपने आप को बचावे, बाकी बदन से फ़ायदा उठा सकते हैं। तो ये हुक्म आया कुल हुआ अज़ा, ये तो एक गंदगी है भाई हैज। इस्लाम ने एतदाल बतलाया है इसके ज़माने में, औरत खाना पका भी सकती है, उसके हाथ का खा भी सकते हैं, एक पलंग पर उसके साथ सो भी सकते हैं, और जो है मखसूस अमल के अलावा बाकी इस्तिमता भी जायज़ है। एक मरतबा हजरत आयशा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के साथ बिस्तर पर थी, एकदम खुद के अलग चली गई, तो उसने फरमाया आयशा ये क्या किया, शायद तुमको हैज आ गया। कहाँ? तो कहा उसमें क्या हुआ, हैज आया था। हुजूर ने तरीका बतलाया कि भाई हैज के ज़माने के अंदर साथ में सोना, साथ रहना सब जायज़ है, बस जो है जिमा से अपने आप को बचाना है। तो इस्लाम ने एतदाल बताया या में हैज के बारे के अंदर। कुल हुआ अदा फातज़िलुन्निसा फिल महीद, कि तुम अलग रहो औरतों से, औरतों को अलग कर दो, यानी जिमा में अलग कर दो। हर तरह का एहतिजाल मुराद नहीं है कि मुकम्मल एहतिजाल उनसे इख्तियार कर ले, बल्कि अय्या में हैज के अंदर तुम औरतों से अलग थलग हो जाओ। हैज आया हो तो तुम अलग थलग रहो वक्त में या जगह में। वला तक़रबूहुन्न हत्ता यतहुरन, और तुम औरतों से हैज के ज़माने में जिमा मत करो यहाँ तक के वो पाक हो जाए। अय्या में हैज में अगर जिमा किया और उसकी वजह से इस्तिक़रार अमल हुआ तो लिखते हैं किताबों में कि उसकी वजह से बच्चे में कोई ऐब आएगा, नुक्स आएगा जिस्मानी। इसीलिए आज जो बहुत से बच्चे अपने को ऐब वाले, फोड़ खापण वाले नज़र आते हैं, उसका एक सबब ये भी होता है कि माँ बाप ने अय्या में हैज में जिमा किया था उसकी वजह से। ये तकलीफ उम्मत को बताओ ताकि बचे। फातज़िलुन निसा अफिल महीद वला तक़रबूहुन्न हत्ता यतहुरन, यतहुरन और तशदीद दोनों क़िरात आई है, ता का सुकून, ता की तशदीद और हा की तशदीद, और उस सूरत के अंदर ता का तौम इदगाम हुआ है। अय यगतसिलन बादे इन्क़िताई, हैज का खून बंद होने के बाद औरत गुस्ल कर लेवे, उसके बाद तुम उनके साथ जिमा कर लिया करो। दो किरात को इमाम साहब ने दो मुस्तकिल आयत के कायम मुकाम समझ के मसला इस्तिंबात किया। ये है बड़े मियाँ की कमाल जहानत की बात कि दो किरात दो आयत के दर्जे के अंदर मानी इमाम साहब ने इस आयत के अंदर, और ये तौजीह इमाम शाफी रहमतुल्लाह अलैह के मसलक के मुताबिक। इमाम साहब क्या फरमाते हैं, अगर मुकम्मल 10 दिन के ऊपर औरत को हैज बंद हुआ तो बगैर गुस्ल के भी जिमा करना जायज है, और अगर 10 दिन से कम में हैज बंद हुआ तो गुस्ल करके जिमा करे, या एक नमाज का वक्त गुजर जावे और फिर जिमा करे। ये इमाम साहब रहमतुल्लाह अलैह का मसलक है। गोया के तकफीफ वाली किरात को 10 दिन के ऊपर मामूल किया है इमाम साहब ने कि 10 दिन हो गया, हैज से पाक हो गए, अब उसके साथ जिमा करो, हैज बंद हो गया। और तशदीद वाली किरात को इमाम साहब ने मादुन अल अशरा पर मामूल किया है कि अगर 10 दिन से कम में हैज बन हुआ तो यत्तहर न, वो पाक गुसल से पाक हो रहे तो उसके साथ जिमा करो। और दूसरी बात ये भी है इसमें, देखो भाई, तहारत सिर्फ गुसल से नहीं हुआ करती, ये हैज की बात चल रही है। हैज के मामले में तहारत के और भी असबाब है। हैज बंद होने का मुकम्मल इत्मीनान ये भी एक सबब है, और हैज बंद होने का मुकम्मल इत्मीनान 10 दिन पर होता है। इसीलिए जब 10 दिन हो गए और हैज बंद होने का मुकम्मल इत्मीनान हो गया तो बगैर गुस्ल के भी शौहर उसके साथ जिमा कर सकता है, ये जायज है हनफिया के यहाँ। فَإِذَا تَطَهَّرْنَ فَأْتُوهُنَّ مِنْ حَيْثُ أَمَرَكُمُ اللَّهِ, سب جد سو جب وہ عورتیں اچھی طرح پاک ہو جائے, یہ فا میں بھی اختلاف ہے, امام صاحب نے ارتباط کے لیے مانا, تاخیر کے لیے نہیں, صرف ارتباط کے لیے, سو جب وہ عورتیں حیض سے پاک ہو جائے, फातूहुन्ना उन औरतों के पास तुम आओ जिमा के लिए, उसी तरीके से जिस तरीके से अल्लाह ताला ने तुमको इजाज़त दी है, हुक्म दिया है, मिन हैसु अमरकुमुल्लाह, यानी मिन मौज़इन अमरकुमुल्लाह बिल इज्तिनाब अन ज़ालिकल मौज़ा फी ज़मनिल हैज़, अय्यामे हैज़ में हैज़ की वजह से जिस जगह जाने से अल्लाह ने मना किया था, हैज खत्म होने के बाद उस जगह पर तुम जाओ, यानी कुबुल, आगे वाली शर्मगाह के अंदर, और उससे आगे तुम मत बढ़ो, कुबुल से आगे मत बढ़ो, यानी दुबुर के अंदर लवातत मत करो अपनी बीवी से भी, बीवी से भी लवातत करना हराम है। रवाफिज जायज कहते हैं इस चीज को। तो मिन हैसु अमरकुमुल्लाह, अल्लाह ने हुक्म दिया है बस इस तरीके से करो। इन्नल्लाह युहिब्बुत तव्वाबीन व युहिब्बुल मुततहिरीन, अल्लाह ताला तोबा करने वालों से मोहब्बत करते हैं, यानी तोबा करने वालों को सवाब भी देंगे, उनका इकराम भी करेंगे, गुनाहों से तोबा करने वाले और गंदगियों से पाक साफ रहने वालों से भी अल्लाह ताला मोहब्बत फरमाते हैं जी।
और वो लोग आते हैं इसके मुताबिक और उसकी जगह के मुताबिक पूछते हैं, आप
हकीम साहब ने मुझे बताया कि इससे जो है ना जकर के ऊपर बीमारियां भी हो जाती हैं, हैज की हालत के अंदर सोबत करने से चमड़ी की बीमारियां होती हैं जी।
उस हालत में औरतों के साथ ये दर्द ही ताल्लुक कायम करने का क्या हुक्म है, तो आप फरमा दीजिए कि वो गंदगी यानी महल गंदगी है।
ऐसे बेसब्रों को जो है ना कहने का कि तुमको तुम्हारी बीवी के हैज की जो तारीख है ना वो हफ्ता जमात में जाने का रखने का, महीने में 3 दिन लगाने के हैं तो वही हफ्ता सेटिंग कर देने का जी।
लिहाजा औरतों का हाल दहेज में छोड़ दिया, नहीं उनसे वर्दी करना छोड़ दो और उसके वक्त और महल वर्दी को, और औरतों के औरतों से कलीम जमा के लिए औरतों से कलीम मत करो यहाँ तक वो पाक हो जाए पाक के सुकून के साथ, और इस रात में पाक की तजदीद और हाकी तजदीद के साथ, और इसमें असल में ताका तो आम इलगाम है, यानी मुद्दत दहेज के मुनक़ते होने के बाद वो औरतें गुसल कर लें, फिर जब अच्छी तरह पाक साफ हो जाएँ तो जुमा के लिए उनसे करीब हों, जिस तरह का अल्लाह ताला ने उस जगह से जिस जगह अल्लाह ताला ने हालत दहेज में
बचने का हुक्म दिया था
और वो कबूल है, और उसके अलावा तजावुज ना करें, लेकिन अल्लाह ताला
अब तो लवातत और फर्ज भी जो है नाकाबिले रगबत चीज़ हो गई, अब तो नया दौर चला है, मुख मैथुन गुजराती में कहते हैं उसको। चलो
अल्लाह ताला गुनाह से तौबा करने वाले से मोहब्बत करते हैं, यानी उनको सवाब अदा करते हैं।
गुजराती नहीं आती मैं क्या करूँ तुम लोगों को जी।
और गंदगी से पाक रहने वाले,
अंग्रेजी में ओरल सेक्स कहते हैं उसको, वो भी नहीं आती मैं क्या करूँ। चलो
अल्लाह ताला गंदगी से पाक रहने वालों से मोहब्बत करते हैं।
अब जो दुनिया अपने आप को मॉडर्न और महजब कह रही नहीं, अब नई शहवत की तकमील का दौर आया है जी। निसाउकुम हर्थुल लकुम फातू हर्थकुम अन्ना शियतुम, ये भी शाने नुजूल उसका इस तरीके से हुआ कि हिजरत के बाद एक मुहाजिरी सहाबी का निकाह हुआ अव्वल एक अंसारी औरत से, तो उस दिन ये मसला खड़ा हुआ, क्यों मक्का वाले जो है ने ये कुक शास्त्र के बड़े माहिर लोग थे, यानी कि जीमा वगैरह फन के बड़े माहिर, अलग अलग तरीकों से वो जिमा करने के अंदर महारत रखते थे, और अहले मदीना में एक ही तरीका औरत को चित लिटा करके जो है जिमा करने का, और ये असर उनके अंदर यहूद के साथ रहने की वजह से कि मदीना में यहूदियों की बहुत बड़ी आबादी, तो उन यहूदियों ने ये बात चला रखी थी कि बस औरत को सीधा चित लिटा करके ही जिमा करने का, उसके अलावा कोई और तरीके से जिमा किया तो बच्चा भेंगा पैदा होगा, ये यहूदियों ने एक आम बात लोगों में चला रखी थी, यानी पुतलियां उसकी फिरी हुई होगी बच्चे की। अब कौन आदमी ये पसंद करे कि बच्चों की पुतलियां फिरी हुई हो, तो लोग यहूदियों की बात से डर गए, और अंसार औस हजरत जमाने जाहिलियत में वही यहूदियों की बात से मुतासिर होकर के जिमा का एक ही तरीका अपनाते थे। अब हिजरत शुरू हुई, पहला निकाह हुआ और मक्का वालों ने जो है अपने महारत और तजर्बात और मुख्तलिफ तरीकों की रोशनी में अलग अलग तरीके से कुबूल में जिमा करने की कोशिश की, तो बीवी ने मना कर दिया पहले ही रात में कि ये क्या कर रहे हो, और जिमा नहीं करने दिया। और सुबह में ऐसी बात तो आमतौर पर लोग सहेलियों को कहती है, तो उसने किसी को कहा, किसी ने तीसरे को कहा, यूं करते करते एक बात खड़ी हो गई मदीना में कि मक्का वाले तो कुछ अलग अलग सब नया नया करते हैं और मदीना के अंदर तो यही एक रिवाज आम है। उस मौके के ऊपर ही आयत करीमा नाजिल हो गई, निसाउकुम हरसुल लकुम, तुम्हारी बीवियां तुम्हारे लिए खेती है, यानी महल्लु ज़रइकुम लिलवलदी, तुम्हारी औलाद जो तुम्हारे लिए खेती है उसकी जगह तुम्हारी बीवियां हैं। देखो खेती में एक बीज होता है वो है मनी का कतरा, जमीन होती है वो है औरत। तो कुरान ने कितनी बलीग तशबीह दी है, अंदाजा लगाओ, निसाउकुम हरसुल लकुम, तुम्हारी बीवियां तुम्हारे लिए खेती है, यानी खेती का महल है औलाद वाले के लिए। फातु हरसकुम, तुम तुम्हारी खेती में आओ, और खेती की जगह है आगे वाली शर्मगा। अन्नाशियतुम, अन्ना कुरान में मुतअद्दद मानी के लिए आया, नंबर एक कैफ के माने में, जैसे अन्ना युही हाज़िहिल्लाहु बादा मौतिहा, नंबर दो ऐन के माने में अन्ना लकी हाजा, नंबर तीन मता के माने में या कैफ के माने में। अन्ना शीतुम यानी जिस कैफियत से तुम चाहो खेती की जगह पर आओ, और खेती की जगह कुबुल है, उस कुबुल के अंदर जिस कैफियत से जिमा करना हो तुम करो, खड़े खड़े बैठे बैठे चित लेट कर आगे से पीछे की तरफ से किसी भी तरह से तुम जिमा कर सकते हो। नजल रद्दन लिकौलिल यहूद, यहूदियों की बात की तरदीद है, वो कहते थे कि जो आदमी अपनी बीवी से कुबुल में जिमा करे पीछे की जानिब से तो बच्चा भेंगा पैदा होता है। ये गलत बात इन यहूदियों ने माशरे के अंदर चला रखी थी। वक़द्दिमू लिअन्फुसिकुम, कितना प्यारा कुरान का उसलूब है कि जब जिमा की बात बयान की तो कहीं ऐसा ना हो कि लोग उसी में लगे लिपटे रहे, इसीलिए फौरन आखिरत याद दिलाई कि आइंदा के लिए अपने वास्ते कुछ नेक अमल भी करो, इसी में लगे लिपटे मत रहना हर वक्त के ऊपर। अल अमल सालेह, कि आइंदा आखिरत में काम आवे और दुनिया की बीवी के साथ आखिरत की हूर भी मिले, इसके लिए नेक अमल करो। और नेक अमल बहुत सारी किस्म के, इसमें खास नेक अमल किया, जिमा के वक्त पर दुआ पढ़ना। जिमा की दुआ आपने रियादुस सालिहीन में पढ़ी है, दो दुआएं रिवायतों में आई है, एक जिमा के लिए तैयारी से पहले और एन मनी निकलने के वक्त पर दिल में पढ़ने की दुआ। वत्तकुल्लाह, और तुम अल्लाह ताला से डरो, यानी अल्लाह के अहकाम पूरा करने में और ममनुआत से बचने में। वालमू अन्नकुम मुलाकूह, और तुम जान लोगे तुम्हें अल्लाह ताला से मुलाकात करनी है, यानी मरने के बाद जिंदा होकर के। दुनिया में तो अल्लाह की मुलाकात नामुमकिन, अल्लाह तुम्हारे अमाल का बदला देंगे। वबश्शिरिल मुमिनीन, और ईमान वालों को खुशखबरी सुना दो, यानी जो लोग तकवा वाले हैं उनको जन्नत की खुशखबरी सुना दो। हकीकी मोमिन ही मुत्तकी हो सकता है जी। इस तरह की आयतों को भी शादीशुदा लोगों के मजमे जमा करके बयान करो, इसकी भी बहुत जरूरत है भाई, उम्मत में बहुत ऊंधा मारते लोग ब्लू फिल्में देख करके, गंदी चौपड़ियां पढ़ पढ़ के हराम में मुब्तला हो रही उम्मत। इसलिए उम्मत को हराम से बचाने के लिए शादीशुदा नौजवानों में इस आयत पर बयान करना भी बहुत जरूरी है। मैंने आपको कहा था ना कि यस अलून के मुतालिक मैंने मलाई में पूरी एक रमजान एक अशरा बयान किया है, तो यस अलून कानिल महीस के साथ फौरन निसाओं को मरसूल लकुम है, तो उस सिलसिले में इस आयत पर भी तीन दिन का बयान है। और जिस दिन मैंने वहाँ बयान किया तो वहाँ के अमीर साहब ने पूरे मुल्क के अपने यहाँ के उलमा को फ़ोन किया कि मुल्क के 33 उलमा तुम सब बेकार लोग हो, किसी ने आज तक हम लोगों को ये मसाइल नहीं बतलाए, देखो हमको ज़िंदगी में पहली मरतबा सुनने को मिला। और कई साल पहले हमने रेशमा में बाकायदा नौजवानों के प्रोग्राम किए थे, पर हज़रत मुफ्ती साहब दामत बरकातहू से मैंने ये बयान करवाया। हज़रत ने शुरू में कह दिया कि देखो मैं खुल के बातें बयान करूंगा, कोई हंसे नहीं बयान में, वरना खड़ा करके बाहर निकाल दूंगा उसको। तो एक आदमी हंसा था तो हज़रत ने, बड़ा आदमी जिम्मेदार किस्म का, हज़रत ने डांट के निकाल दिया था उसको बयान से, और तफसील से सारी चीज़ें बयान की। ऐसे 2-3 प्रोग्राम हमने किए थे बाकायदा इस मौजू पर, ज़रूरत है उम्मत की इस वक्त ये भी, ताकि हराम से बचे उम्मत। जी और नेट पर है वो बयान, निकाल लेना जी।
खुशकी जानी से दिमाग लड़का पैदा होगा, पर अपने